أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي بسم الله الرحمن الرحيم بسم الله الرحمن الرحيم خير الناصر والمؤين ہمارا موضوع جہاں دشمن شناسی انشاءاللہ عنوان ہے قرآن کی نگاہ میں اور ہم حضرت یوسف علیہ السلام کے مرحلے سے گزر کے وہ 300 سال کی بات کر رہے تھے کہ جو وقت یا موقع ملا بنی اسرائیل کو کہ جو مصر پر قابض تھے کہ جنہیں یقینی طور پہ حضرت شعیب اور پھر بعد میں حضرت یوسف علیہ السلام کی طرف سے بہت سارے انبیائی جو انہوں نے کام اپنی آنکھوں اور نظروں سے دیکھے تھے وہ سب وراثت میں ملا تھا، لیکن انہوں نے کوئی فائدہ نہیں اٹھایا. 300 سال کے اندر پھر اپنے آپ کو اس جگہ پر پہنچا دیا، اتنا اپنے آپ کو پست کر دیا کہ میں قرآن ہی کی آیت سے بتاتا ہوں کہ ان کی حالت کیا ہوئی تھی. بھائی کہ بہت ساری آیات ہیں اس موضوع پر پڑھنے والی، لیکن میں انشاءاللہ اگلے موضوع سے باقاعدہ حضرت موسیٰ علیہ السلام کو لے کے سلسلہ شروع کروں گا، اور پھر جو کیفیت قرآن بیان کرتا رہے گا انشاءاللہ آہستہ آہستہ وہ بیان کرتا ہوں. آج صرف کیونکہ میں نے پچھلے لیکچر میں حوالہ دیا تھا ڈاکٹر علی شریعتی کی ایک بات کا، میں چاہوں گا کہ آج اس کو مکمل کروں اس قصے کو، لیکن آیت کو انشاءاللہ تبرک کے طور پہ ساتھ ساتھ رکھتے ہیں. یہ سورہ شعراء کی ہے کہ جب فرعون نے حضرت موسیٰ کو کہا کہ تم نے میں نے گھر میں پالا پوسا بڑا کیا، میری نعمت کو اس طرح ٹھکرا رہے ہو، تو جواب دیا تھا وَتِلْكَ بسم اللہ الرحمن الرحیم 22 نمبر آیت ہے سورہ شعراء کی، وَتِلْكَ نِعْمَتٌ تَمُنَّهَا تَمُنَّهَا عَلَيَّ أَنْ عَبَّدْتَ بَنِي إِسْرَائِيلَ، اور تم مجھ پر اس بات کا احسان جتاتے ہو، تَمُنَّهَا عَلَيَّ أَنْ عَبَّدْتَ بَنِي إِسْرَائِيلَ، کہ تم نے بنی اسرائیل کو غلام بنائے رکھا تھا. جواب دیا ہے کہ جو بات کرتے ہو کہ تمہیں ہم نے نعمتوں میں رکھا اپنے ہاتھ آلے، میری بات چھوڑو پورے بنی اسرائیل کو اور میں اس میں شامل ہوں. موسیٰ علیہ السلام کہہ رہے ہیں فرعون کو، تم نے عبد کا یعنی تعبدن یعنی ان کو اپنا عبد بنایا ہوا تھا، تم اپنی عبادت کروایا کرتے تھے، تم نے ان کو اپنا بندہ بنا رکھا تھا، تم نے جو ہے وہ خدا کے کانسیپٹ کو ان سے دور کر دیا تھا، تم نے اپنے آپ کو خدا بنایا ہوا تھا. تو غلامی تھی، احسان نہیں تھا بنی اسرائیل کی. یہ حالت ہوئی ہے 300 سال کے بعد جہاں سے قرآن ان کی باتوں کو بیان کرنا شروع کرتا ہے کہ یہ اس قابل بھی نہیں تھے. اور یہ بات سنی بھی آپ لوگوں نے کہ جب حضرت موسیٰ علیہ السلام پیدا ہوئے اور وہی ہو گئی کہ جھولا بناؤ اور جھولے میں ڈال دو، ان کی والدہ کی طرف یہ وہی آئی، تو ان کے ہاں کوئی اس قابل بھی نہیں تھا کہ جھولا بنا لیتا، لکڑی کا ایک جھولا بنا کے اس کو پانی میں ڈال دیتا. پھر انہوں نے مدد جو ہے نا وہ قبطیوں سے لی تھی، یعنی وہی لوگ جو فرعون کے ماننے والے تھے یا فرعون کا جو قبیلہ تھا. بنی اسرائیل کے پاس ایک یعنی اس کا مطلب ہے کہ استضعاف اس حد تک ہے، اور اگر اس تمہاری طاقتیں مسلط ہو جائیں وہ کسی قوم کو اپنے پاؤں پہ نہیں کھڑے ہونے دیتی. مطمئن ہو جائیں، مطمئن ہو جائیں، سیرو فلر بھائی یہی مراد ہے، وہ آپ کو اپنے پاؤں پہ نہیں کھڑے ہونے دیں گے. بظاہر آپ کو لگے گا آپ ترقی کر رہے ہیں، ان کی چیزوں کا استعمال ترقی نہیں ہے، غیر کی چیزوں کا استعمال ترقی نہیں ہے، ان کو بنانا ترقی ہے کہ جس کی طرف وہ نہیں جانے دیں گے آپ کو، کبھی بھی نہیں جانے دیں گے. 300 سال کے اندر ان کے یہاں جھولا بنانے والا کوئی نہیں تھا، انبیاء کی اولادیں ہیں یہ. جو بات میں بتانا چاہ رہا ہوں کہ مستضعف کی حالت دیکھیے گا کہ فکر بھی نہیں کرتے کوئی چیز بنانی ہے. شریعتی کہتے ہیں کہ ہم اپنے تاریخی ورثے کو دیکھ رہے تھے جب مصر پہنچے اور احرام مصر پر ہماری نگاہیں پڑی تو ہم بڑے خوش ہو رہے تھے کہ گزشتہ لوگوں نے کیا کمال کیے. احرام مصر کو دیکھ کے، پتھروں کا وہ جوڑنا دیکھ کے، میں تو اپنے تاریخی ورثے پر اتنا خوش ہو رہا تھا کہ انسانیت نے کیا کچھ کیا. کہا کہ میری نگاہ پڑی اسی وقت، شریعتی کہتا ہے کہ جب میں فرعون یہ مصر کے احرام دیکھ رہا تھا مصر جا کے، मेरी निगाह पड़ी कि वही वाले पत्थर जो जोड़े हुए हैं उस इमारत में, उनकी एक तरतीब है जो दूर तक नजर आ रही है। तो मैंने अपने गाइड से पूछा कि ये क्या है। उसने कहा ये तारीख ये बताती है कि ये जो लाए जा रहे थे तकरीबन कोई किलोमीटर्स का हिसाब से आप कहें तो 750-800 किलोमीटर से ये पत्थर लाए जा रहे थे अहराम मिस्र के लिए, 700 किलोमीटर, और ये बनी इसराइल के कंधों पर हुआ करते थे। एक एक पत्थर को कई कई यानी दसियों बीसियों लोग उठाया करते थे, यानी एक आध जगह पर लिखा है सैकड़ों लोग उठाया करते थे एक एक पत्थर को जो अहराम मिस्र के अंदर जोड़ना है इन्होंने। अब वो पत्थर लाते हुए रास्ते में अगर दो चार लोग भी गिर पड़े और उस पत्थर के नीचे दब गए तो फिर वो जो बकिया होते थे वो उस पत्थर को उठा भी नहीं सकते थे, तादाद कम हो गई तो बकिया किसी मदद लेते थे, नहीं मदद लेने का तो वक्त ही नहीं है, एक ग्रुप जा रहा है एक ग्रुप आ रहा है, कोई मदद लेने का वक्त नहीं है, ये पत्थर लाना है 700 किलोमीटर से पीछे बहुत चाबुक लेके या कोड़े लेके लोग खड़े हुए हैं, गिर गया गिर गया, मर गया मर गया, जो उस पत्थर के नीचे रह गया रह गया, अगला काम करो जाओ पत्थर उठा के वापस दोबारा वहीं से पीछे से जाके लेकर आओ। तो कहा कि मैंने जब देखा कि लंबी लाइन लगी, मैंने कहा ये क्या है, कहा कि वो लोग जो इसके नीचे दब गए दब के मर गए ये उनकी खबरें तुम्हारी खबरें, 600 किलोमीटर तक 700 किलोमीटर तक फैली हुई। कहने लगे मैं जो अभी तक सोच रहा था इंसानियत का तारीखी वरसा, पता चला कि हमारे ही अबाउजदाद के बाकायदा उनकी खबरों पर उनके खून के ऊपर ही बनी हुई इमारतें उनके जिस्मों पर कि जिन्हें इन पत्थरों ने दबाया, शरीयती ने एक जुमला कहा है और वो मौजूदा इस्तेमार को समझने के लिए बड़ा इंपॉर्टेंट है। शरीयती ने कहा कि ये जुल्म और जबर इस हद तक होता है कि ये आदमी को सोचने का मौका भी नहीं देते कि यार एक पहिया ही बना ले जिससे गाड़ी बन जाए जिसके ऊपर रख के इन पत्थरों को लाया जाए, यानी ये सोचने का मौका भी नहीं देते कि आदमी इस पहिए को ही बना लेता कि जिससे गाड़ी बन जाती जिस पर पत्थर रख के लाए जा सकते, नहीं इस्तेज़ाफ़ इस सतह का होता है। असल बात जो है ना वो ये है समझने की, वो ये है कि जब ये अपना अब्द बनाते हैं ना, पिछली रवेश कुछ और रही है जिसको हम इंशाल्लाह बयान कर ही रहे हैं आपके सामने, लेकिन मसला ये है कि आपके ज़माने का इस्तेमार आपके ज़माने की बड़ी ताकत क्या करती है कि जब वो आपको अपना अब्द बनाती है तो उसका मतलब ये होता है, यानी अगर आपको उसके साइन देखने हो वो ये है कि देखेंगे ये कौम कितनी अपने पाँव पर खड़ी है कितना सोचती है, यही सिर्फ एक मसर यानी इसराफ दूसरा हम सिर्फ इस्तेमाल करने वाले लोग हैं, बनाने वाले नहीं है, मुजिद नहीं है, मुसरफ हैं, चीजों को सर्व करते हैं। जितना कौम बाहर की चीजों को सर्व करने वाली होती है ना भाई, आप समझ जाएं कि ये कौम उतनी ज्यादा बाहर इस्तेमारी ताकतों की अबूदियत में या उनकी बंदगी में, और जहां कौम में छोटी से छोटी चीज भी और बड़ी से बड़ी चीज बनाना शुरू कर दें समझे कि ये इस्तकलाल है, ये है जहां से इन्होंने फिरौनियों से निजात हासिल की है, नमरूदियों से निजात हासिल की है। सिंपल बात है, ये कोई इतना बड़ा फलसफा नहीं है, पुरानी की जबान है कि जब इस्तेमार किसी कौम को अपना अब्द बनाना चाहता है तो वहां के लोगों को सोचने से भी फारिग कर देता है, अमल करना तो बहुत दूर की बात है सोचने से भी, और अगर कोई सोचे इस्तेमार का जो अगला हरबा है कोई सोचना शुरू करे या कोई बात ऐसी कह दे कि जो आज तक ना कही गई हो तो भाई ये उसके खिलाफ बाकायदा महाज बना लेते हैं, उसी मुल्क के इंटेलेक्चुअल उसके खिलाफ महाज बना लेते हैं जो अपने आप को इंटेलेक्चुअल समझ रहे होते हैं, अरे भाई अगर बाहर की चीज़ों को इस्तेमाल नहीं करेंगे अगर हम दुनिया की तरक्की के साथ नहीं चलेंगे और फलां, इस तरह की दलाइल दिए जाते हैं, ये कौम का इस्तेज़ाफ है। अगर अपने पाँव पर खड़ा होना है और इंशाल्लाह अल्लाह की उबूदियत में जाना है और इस्तेमार की बंदगी से निकलना है, पहला स्टेप जो है ना वो अपने पाँव पे खड़ा होना है, इस्तेक़लाल है, क़याम करें, अपने अंदर जो अल्लाह ने सलाहियतें दी हैं उनको बाहर लेकर आएं, उनको पॉलिश करें और अपने मुल्क को हर मुल्क को अपने पाँव पे खड़ा करने की कोशिश करें, और ख़ुसूसन जब आप जिस मुल्क में रहते हैं उसको आप सबसे बड़ी जिम्मेदारी है उसको उस मुल्क को कोशिश करें कि अपने पाँव पे खड़े हों। तो बहरहाल क्योंकि हमारा 10 मिनट से ज़्यादा का टाइम नहीं होता है तो हम आज इस गुफ्तगू यहीं पर ख़त्म करते हैं, इंशाल्लाह अगली आयतों में अगले दर्स में और आयतों में कोशिश करेंगे कि इंशाल्लाह बाकायदा हज़रत मूसा अलैहिस्सलाम से गुफ्तगू का आगाज़ करें। बहुत शुक्रिया, अल्लाह हाफ़िज़।